الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن أول بيت وضع للناس للذي ببكة مباركا وهدى للعالمين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم كعبة الله اول عالم وسط عالم اور مرکز عالم ہے، یہ انسانوں کے دلوں کا مقناطیس ہے، جیسے لوہے کا مقناطیس لوہے کو اپنی طرف کھینچتا ہے، یہ انسانوں کے دلوں کو اپنی طرف کھینچتا ہے۔ چنانچہ کوئی بھی مسلمان ہو، امیر ہو یا غریب، گورا ہو یا کالا، مشرق میں ہو یا مغرب میں، آپ پوچھیں کہ آپ کے دل کی تمنا کیا ہے تو جواب ملے گا، ایک دفعہ اللہ کا گھر دیکھ لیں۔ یہ چھپی ہوئی خواہش ہر اس بندے کے دل میں ہوتی ہے جس کے گھر کھانے کے لیے ایک وقت کا کھانا بھی نہیں ہوتا، حتیٰ کہ بکریوں کا چرانے والا جس کے پاس وسائل نہیں ہے، اس کے دل کی بھی یہی خواہش ہوتی ہے کہ میں ایک دفعہ اللہ کا گھر دیکھوں۔ اس لیے اللہ کے گھر تک پہنچنا، اس کا تعلق اعمال سے ہے، مال سے نہیں ہے۔ کتنے لوگ ہیں جن کے پاس بہت مال ہوتا ہے اور وہ بیسیوں چکر لگاتے ہیں یورپ کے اور خوب دنیا دیکھتے ہیں، لیکن ان کو اللہ رب العزت کے گھر کا دیدار نصیب نہیں ہوتا۔ یہ نہیں کہ وہ آتے نہیں، بلکہ یوں سمجھیں کہ ان کو آنے کا راستہ نہیں دیا جاتا، توفیق ہی نہیں ملتی ان کو آنے کی۔ اور کئی ایسے لوگ کہ جن کے پاس وسائل نہیں ہوتے وہ یہاں پہنچ جاتے ہیں۔ اس عاجز کو اپنے بچپن کی بات یاد ہے کہ اپنی والدہ صاحبہ کو دیکھتا کہ جب بھی وہ نماز پڑھتی تو نماز کے بعد ایک تسبیح ان کے پاس ہوتی تھی تو وہ ایک آنکھ بند کر کے اس تسبیح میں دیکھتی رہتی تھی۔ تو جب دیکھ چکتی تو میں کہتا کہ امی مجھے بھی دکھائیں، تو مجھے بھی دکھاتی۔ تو تسبیح کے اندر اصل میں اس زمانے میں بیت اللہ کی چھوٹی سی تصویر ہوتی تھی جو ایک طرف سے آنکھ بند کر کے دیکھتے تھے تو نظر آتی تھی، تو امی اس کو بہت دیر تک بیٹھ کر دیکھتی رہتی تھی۔ تو اس زمانے میں مجھے یہ اندازہ نہیں تھا کہ یہ کس کی تصویر ہے، البتہ اتنا پتہ چلتا تھا کہ بھائی کوئی مسجد جیسی کوئی جگہ ہے۔ یہ ان کے دل کی ایک تڑپ تھی کہ وہ تصور کی آنکھ سے दूर बैठे अल्लाह के घर को रोजाना देखती थी और फिर दुआएं मांगती थी कि अल्लाह इस घर तक पहुंचना आसान कर दे। माली वसाइल नहीं थे इब्तदा में कि वो पहुंच पाती, मगर मोहब्बत का जज्बा बिल आखिर रंग दिखाता है। अल्लाह रब्बुल इज्जत ने अपने घर तक आने का रास्ता उनके लिए खोल दिया। जब बैतुल्लाह को देखा तो तब बात समझ में आई कि जिंदगी के सालों इसकी याद में और तड़प में उन्होंने अपने घर में गुजारे। तो लोग जिंदगी के कई कई साल तड़पते हैं यहाँ आने के लिए, बिल आखिर जाकर कहीं रास्ता खुलता है और फिर अल्लाह ताला बगैर असबाब के रास्ते खोल देते हैं। हजरत मौलाना इदरीस कांधली रहमतुल्लाह अलैह जामिया शर्फिया के शेख अल हदीस थे और मुफस्सिर कुरान भी थे, बहुत बुजुर्ग आदमी थे। वो लाहौर के एक गवाले का वाक्य सुनाया करते थे। गवाला कहते हैं जिस आदमी ने भैंसे पाली हो और उनसे दूध लेता हो, बेचता हो, उसको गवाला कहते हैं। फरमाते थे कि एक नौजवान था लाहौर का, उसके दिल में बड़ा शौक था कि मैं अल्लाह का घर देखूं, लेकिन उसके पास वसाइल नहीं थे। हमेशा दुआ मांगता, रोता, तड़पता। हज का मौसम आता, गुजर जाता और उसकी उस तड़प में इजाफा कर जाता। हर साल उसकी तड़प पहले की निस्बत बढ़ती जाती। एक मतलब उसने ठान ही ली कि मैंने अब अल्लाह के घर को जाकर देखना है। न उसके पास कागजात, न पासपोर्ट, न कोई और चीज। ये वो जमाना था जब हवाई रास्ते से हज के लिए नहीं आया जाता था बल्कि बहरी रास्ते थे। एक जहाज था जिसका नाम था सफीनतुल हुज्जाज, वो कराची से चलता था और हाजियों को लेकर मक्का मुकर्रमा आता था, जद्दा आता था। मुल्क के बहुत सारे शहरों में लोगों को ये भी पता नहीं था कि हज के लिए जाते कहाँ से हैं। उस जमाने में इतना भी पता नहीं था। फरमाते हैं कि उसने बस कहना शुरू कर दिया कि मैंने हज पे जाना है। कैसे जाएं कुछ पता नहीं। सुना उसने कि भाई कुछ अरसे के बाद हज का मौका आने वाला है। लोगों से पूछना शुरू कर दिया कि भाई हज पे जाते कहाँ से हैं। किसी ने कह दिया कि मियाँ रेलवे स्टेशन है ना लाहौर का, वहाँ से ट्रेन चलती है कराची जाती है, वहाँ से जहाज चलता है जो जद्दा जाता है। चुनाचे वो लाहौर के रेलवे स्टेशन पर पहुँच गया, कभी इस प्लेटफॉर्म पे, कभी उस प्लेटफॉर्म पे, कभी इससे पूछ रहा है सवारी से, कभी किसी काम करने वाले गवर्नमेंट के किसी बंदे से पूछ रहा है। मैंने कराची जाना है। कई दिन उसको प्लेटफॉर्म पर ही गुजर गए। टिकट थी नहीं कि कोई ले जाता था और ये जाना चाहता था। एक दिन ऐसा हुआ कि एक कंडक्टर गार्ड जो था वो इसके ऊपर कुछ उसको तरस आ गया। वो कहने लगा कि मैं तुम्हें सवारियों वाले डब्बे में तो बिठा नहीं सकता कि टिकट नहीं है, आओ मेरे डब्बे में बैठ जाओ, मैं तुम्हें कराची उतार दूंगा। लो जी, कंडक्टर गार्ड ने उसको अपने वाले डब्बे में जहाँ छोटी सी जगह थी उसमें बिठा दिया। ये बैठा रहा, बिलाखिर कराची रेलवे स्टेशन के ऊपर उतर गया। फिर वहाँ प्लेटफॉर्म से पूछना शुरू कर दिया कि मैंने तो हज पे जाना है, कहाँ से जाते हैं। किसी ने बताया मियाँ एक जगह है जिसको मदीनतुल हुज्जाज कहते हैं, हाजी लोग सब वहाँ जाते हैं और वहां से फिर उनके कागजात तैयार किए जाते हैं और उनको जहाज पर भेजा जाता है। इसने कहना शुरू कर दिया जी मदीनतुल हुज्जाज जाना है। अल्लाह की शान के कुछ सवारियां थीं जो रेलवे स्टेशन से उतरी और वो मदीनतुल हुज्जाज जा रही थीं और उनके पास गुंजाइश थी। उन्होंने इसको भी कहा कि आओ हमारे साथ बैठ जाओ हमारी गाड़ी में। मदीनतुल हुज्जाज उतार दिया। अब वहां पर तो हजारों लोग हज पे जाने वाले तैयारी करके आए। उस जमाने में वहीं पे पासपोर्ट बनता था, कागजात तैयार होते थे, टिकट होती थी और जिनके कागजात तैयार हो जाते थे उनको वहीं से जहाज पर बिठा देते थे। अब ये कहता जा रहा है कि जी मैंने हज पे जाना है, हज पे जाना है। लोगों ने कहा भाई तेरे पास पासपोर्ट नहीं, टिकट के पैसे? कहते नहीं, कोई चीज? कहते कुछ भी नहीं। और जाना कहाँ है? कहते अल्लाह का घर देखने। लोग बड़े हैरान कि ये नौजवान कैसे जा सकते हैं। हत्ता के वो दिन आया कि जिन लोगों के कागजात तैयार थे उनको जहाज पर बिठाया जाने लगा। किसने देखा कि उनका सामान ले जाने के लिए मजदूर हैं जो नीचे से सामान उठाकर बहरी जहाज के ऊपर लोड कर रहे हैं। खास किस्म की वर्दी उन्होंने पहनी हुई है। अब लोग भी देख रहे थे मंजर, ये भी देख रहा था। इसने क्या किया कि उनमें से एक नौजवान से बात की कि यार अपनी वर्दी मुझे दे दो, तुम बैठ के आराम से मजे करो और तुम्हारी जगह ये जो भारी भारी सामान है ना ये उठा के मैं ले जाऊंगा। और जब आखिरी दफा वहां सामान पहुंचेगा तो ऊपर से तुम्हें वर्दी में दूसरे लड़के के हाथ वापस भिजवा दूंगा। उस नौजवान ने भी सोचा कि चलो ये 8 घंटे जो मुझे इतना भारी सामान सर पे उठा के ले जाना है, आज मजे करो बैठ जाओ। उसने अपनी वर्दी इसको दे दी। अब ये नौजवान हाजियों का सामान ऊपर पहुंचा रहा है, आ रहा है और जा रहा है। क्योंकि ये मजदूर काम करने वाले थे तो इनकी सामान की, इनकी कागजात की चेकिंग नहीं हो रही थी। जब आखिरी दफा ये ऊपर सामान लेकर गया, वहां जाकर इसने कपड़े अपने तब्दील कर लिए और वो वर्दी जो थी वो दूसरे लड़के के हाथ नीचे पहुंचा दी। और ऊपर तो जहाज में पूरा एक मोहल्ला आबाद होता था, हजारों लोग होते थे, किसी का पता नहीं चलता था। जो चेकिंग होती थी वो नीचे ही होती थी चढ़ने से पहले, चढ़ने के बाद तो कोई चेकिंग ही नहीं। चुनाचे वहां कभी ये इधर बैठ जाता, कभी अरशे पे बैठ जाता, कभी किसी के साथ खड़ों के बातें करने लग जाता। लोग समझते कि ये अपने कमरे में बैठ बैठ के थक गया है तो बाहर आ गया है। और भी लोग बाहर समंदर का नजारा करते रहते थे। इस तरह इसने सफर करते करते बिल आखिर जो दरमियान में कुछ दिन लगते थे वो गुजार लिए। एक इसका दोस्त बन गया। इसने अपने दोस्त को कहा कि यार जब वो जद्दा शहर करीब आ जाए ना तो मुझे बताना। उसने कहा बहुत अच्छा। अल्लाह की शान के कोई आधी रात का वक्त था जब जद्दा शहर की रोशनियां कुछ नजर आई तो उस वक्त सी पोर्ट इतना बड़ा तो नहीं था, छोटा सा था, एक आध जहाज लगने की जगह थी। उसने इसको बता दिया देखो वो सामने रोशनियां नजर आ रही हैं, ये जद्दा है। अब ये जो नौजवान था ये सामने देख रहा है उस जगह को, पता नहीं इसके दिल में क्या आया। अचानक वो जो जहाज के ऊपर खड़ा था, छत के ऊपर तो पहले ही खड़ा था, इसने जी अल्लाह अकबर कह के समुंदर के अंदर चला गया। अब इसके दोस्त ने हैरान होकर देखा कि ये क्या बना। अब वो देखता रहा कि शायद ये बाहर निकलेगा, ऊपर आएगा, तैरेगा। उसका तो नाम निशान ही नहीं, ऐसे लगता था जैसे नीचे गया और नीचे ही चला गया। इस नौजवान को खौफ भी हुआ लेकिन ये चुप कर गया कि मैं क्यों किसी को बताऊं, कोई मुझे ये कह देगा तुमने धक्का दिया। तो उल्टा मुजरिम मैं बन जाऊंगा, मेरे सर पे मेरे गले पड़ जाएगा, इसने खामोशी अख्तियार कर लिया। मगर ज़हनी तौर पे इसको बड़ा सदमा था। खैर जहाज लगा, उसके बाद कागजात देखे गए, इनको बाहर निकाला गया। ये जो दोस्त था इसने हज किया, हज मुकम्मल होने के बाद मक्का मुकर्रमा में चंद दिन ये रह रहा था। अचानक इसने देखा कि जुम्मात का वक्त जब हुआ तो वही लाहौर का गवाला अरबों जैसा लिबास पहना हुआ चोगा, तोप पहनी हुई और अरबी रुमाल रखा हुआ उसने, और वो भी नमाज पढ़ रहा है और नमाज पढ़ के जाने लगा। तो ये दोस्त उठा भागा, उससे कहा तू फला तो नहीं है? कहने लगा हाँ मैं वहां हूं, वही हूं। उसने कहा यहां कैसे? कहते अगर सारी तफसील सुननी है तो मेरे साथ आओ। वो साथ हो लिया। अब जब बाहर निकला तो क्या देखता है कि एक बिल्कुल नई गाड़ी खड़ी हुई है और उसमें एक ड्राइवर भी है। अब ये बैठ गया और उसको कहते हैं कि अंदर बैठ जाओ, ये भी बैठ गया। हैरत पहले से ज्यादा हो गई कि ये क्या बना। खैर गाड़ी चली और चलते चलते बिलाखिर शहर में एक कोठी सी बनी हुई थी, उसके अंदर दाखिल हुई। ये बाहर निकला तो गवाले ने इसे कहा आओ आओ ये मेरा घर है, आओ आपको मैं बिठाता हूँ। और हैरान हुआ कि ये क्या बातें कर रहा है। देखा कि ड्राइंग रूम है और बड़ा सोफे लगे हुए हैं और खूबसूरत बना हुआ है। कुछ उसने पीने के लिए इसको ला कर दिया। इसने कहा भाई मुझे तो कुछ समझ नहीं आ रही, मुझे आप बताओ कि ये मसला है क्या। अब गवाले ने बात खोली, कहने लगा मसला ये है कि बस मेरे दिल में शौक था मैंने अल्लाह का घर देखने, लेकिन मेरे पास वसाइल नहीं थे। मैं अल्लाह तवक्कुल चल पड़ा। जब तुमने बताया कि सामने जद्दा शहर है तो मैंने अल्लाह से दुआ मांगी, अल्लाह अब छलांग लगाना मेरा काम है, घर तक पहुंचाना तेरा है। कहते हैं मैंने पानी में छलांग लगा दी और तैरना मैं जानता नहीं था, तो डुबकियां खाने लगा। अब डुबकियां खाते खाते जो समुंदर की लहरें होती है ना, उन्होंने मुझे धकेलना शुरू किया और मेरे पेट में बहुत सारा पानी भी चला गया। और मैं अपनी जिंदगी बचाने की कशमकश में अचानक जो हाथ मारे तो लगा कि जैसे अब पानी जरा कम हो गया और किनारा करीब है। कहते बिल आखिर मैं किनारे तक पहुंचा, लेकिन चूंकि मेरे पेट में बहुत पानी भर चुका था मैं बेहोश होकर लेट गया। उसमें मेरे मुंह से पानी भी निकलता रहा, पेट का सारा पानी वापस निकल आया। काफी देर के बाद कुछ मेरे औसान बहाल हुए तो मुझे महसूस हुआ कि भाई अब तो फजर का वक्त भी करीब है और किनारे पे भी मैं लग गया हूँ। मैंने कहा कि चलो उठूं और जाऊं अंदर, सुबह हो गई तो लोग मुझसे कागजात पूछेंगे। कहते आगे गया तो आगे लोहे की ग्रिल लगी हुई थी और दरवाजे को ताला था, तो मैं तो बाहर जा नहीं सकता था। मैंने वो ग्रिल के साथ साथ चलना शुरू किया कि भाई कहीं से कोई रास्ता मिल जाए। एक कोने में कहने लगा एक घर था और उस घर का सेहन उसी ग्रिल की तरफ खुलता था। मैं वहां करीब हुआ तो मैंने क्या देखा कि एक अजीब मंजर है। दो आदमी हैं जो एक गाय का दूध निकालना चाहते हैं, मगर उनको गाय का दूध निकालने का तजर्बा बिल्कुल नहीं था, तो गाय उनके काबू नहीं आती थी। अब एक जो है वो उसकी टांगों को पकड़ता, रस्सा डालता, दूसरा गिलास लेके नीचे बैठता, अभी थोड़ी सी उसने दूध निकाला होता तो गाय फिर लात मार देती, इधर की उधर हो जाती। एक कुश्ती हो रही थी उन दो बंदों में और गाय में। कहते जब मैंने ये मंदिर देखा तो मैंने वो ग्रिल जो थी उसको थपथपाया, नॉक किया, उन्होंने मेरी तरफ देखा। जब मेरी तरफ देखा तो मैंने उनको कहा कि देखो ये मैं जानता हूं दूध निकालना गाय का। जब यूं हाथ का इशारा किया तो पहले तो वो नहीं समझे, फिर उन्होंने मेरे करीब आकर पूछा क्या है मसला। मैंने कहा कि ये जो है ना मैं तुम्हें निकाल के देता हूं। वो तो पहली मुसीबत में थे, कुश्ती लड़ रहे थे बेचारे, उनमें से एक अंदर गया और उसने घर जाके घर वाली खातून जो थी उसको बताया। अब सूरत हाल ये थी कि ये घर था उस सी पोर्ट के इंचार्ज का, जो बड़ा इंचार्ज था वहां का। उसको अल्लाह ने एक बेटा दिया। उस जमाने में खुश्क दूध के डब्बे होते नहीं थे, फीडर नहीं होते थे, या मां दूध पिलाती थी या फिर गाय वगैरह का दूध होता था। अब कुदरतन मां का दूध उस बच्चे को मुआफिक नहीं था, तो बच्चे को गाय का दूध पिलाया जाता था। लेकिन गाय का दूध निकालने का तजर्बा वहां किसी घर के नौकर को नहीं था, लिहाजा वो गाय का दूध निकालने बैठते तो गाय लाते मारती और उनको दूध निकालने ना देती, और एक हंगामा। कभी एक गिलास निकलता, कभी ना निकलता, कभी बच्चा भूखा, कभी पेट भर जाता। अब जब इन दो बंदों ने जाके उसको कहा कि जी इधर एक बंदा है मुसाफिर लग रहा है और वो कहते हैं कि मुझे तजर्बा है मैं निकाल देता हूँ दूध, तो मां तो चाहती है ना कि मेरे बेटे के लिए वाफिर मिकदार में दूध हो। उसने कहा हाँ ठीक है, उसने चाबी निकाल के दी कि दरवाजा खोलो और इसको लेके आओ। कहने लगे वो बंदा आया, उसने दरवाजा खोला और मुझे लेके गया। मैंने उन दोनों को आराम से बिठा दिया एक तरफ कि तुम बैठ जाओ, और गाय को मैंने कमर पर हाथ फेरा। और गाय जानवर पहचान लेता है कि भाई हाथ फेरने वाला बंदा तजर्बा कार है या नहीं। जैसे ही मैंने हाथ फेरा तो गाय जो थी वो बड़े आराम से खड़ी हो गई, दूध देने के लिए तैयार। मुझे चूंकि तजर्बा था मैंने उनसे बड़ा बर्तन मंगाया, और बड़ा बर्तन मंगा के जब मैंने उसका दूध निकाला तो वो तो 2-4 किलो था। उसको देख के तो वो हैरान रह गए, इतना दूध निकल सकता है, वो तो एक गिलास में दूध निकालते थे। अब जब वो इतना दूध लेके अंदर गए तो उस अफसर की बीवी की तो आंखें खुली रह गई, इतना ज्यादा दूध मेरे बच्चे के लिए। अब खुशी से उसकी तो हालत बुरी, उसने कहा अच्छा जो भी है इस बंदे को नहीं जाने देना। लो जी मुझे उन्होंने घर में एक जगह बिठा दिया और मुझे नाश्ता भी करवाया, कहा आराम करो बस तुम इधर रहो। जब उसका खामिंद उठा उसने खामिंद को भी बताया कि देखो जी ये तो हमारे साथ खुदाई मदद हो गई है, मेरे बच्चे के लिए अल्लाह ने दूध का इंतजाम कर दिया और देखो इस बंदे को जाने नहीं देना। अब वो अफसर आया, उसने मुझसे आके मुझसे क्या कागजात पूछने थे। उसने मुझे कहा कि अच्छा भाई तुमने यहां से जाना नहीं। मैंने कहा नहीं मैंने तो अल्लाह के घर जाना है। वो हर बार कहे कि तुमने कहीं नहीं जाना और मैं हर बार कहूं कि मैंने अल्लाह के घर जाना है। वो मुझे तसलियां दे अच्छा अच्छा तुझे भेज देंगे भेज देंगे। मैं खैर उसके पास रहने लग गया। कोई 10-15 दिन के बाद उस औरत ने अपने वालिद को फोन पर बताया कि मेरे बच्चे के लिए दूध का बड़ा मसला था, वो इस तरह हल हो गया, हमें एक बंदा मिला है वो दूध बहुत अच्छा निकाल लेता है। उसके वालिद की कोई 10-12 गायें थी और उसको भी दूध निकालने की प्रॉब्लम थी कि नौकर चाकर दूध निकालना नहीं जानते थे। उसने कहा बेटी फिर ऐसे करो कि उस बंदे को मेरे पास मक्का मुकरमा भेज दो और दूध मैं यहां से बंदोबस्त कर दूंगा आपके बच्चे के लिए। लो जी क्या हुआ कि ये गवाला वहां से मक्का मुकरमा पहुंच गया। अब उस बंदे ने उसको 1-2 दिन अपने पास रखा। कहने लगा मेरे लिए 10-15 गायों का दूध निकालना कौन सा मसला था, जब मैंने उनके कई बर्तन भर दिए दूध से तो
تو وہ بندہ تو بڑا حیران, وہ مجھے کہے تم نے یہی رہنا ہے.
میں نے کہا میں نے اللہ کے گھر جانا ہے.
وہ مجھے سمجھائے تم نے یہی رہنا ہے. میں اسے کہوں نہیں میں نے اللہ کے گھر جانا ہے.
دل آخر اس نے کہا کہ یار تجھے بھی اللہ کا گھر دکھائیں گے مگر تو نے رہنا یہی ہے. دیکھو یہ جو گھر ہے نا یہ میں نے نیا بنوایا تھا لیکن یہ میں تمہیں دیتا ہوں, تم یہاں رہو اور گاڑی بھی تمہیں دیتا ہوں اور اب تم اپنے گھر کا پتہ بتاؤ تاکہ آخری جہاز ایک آ رہا ہے ہم تمہارے بیوی بچوں کو بھی وہاں سے منگوا لیتے ہیں. کہتے ہیں میں نے ان کو اتا پتہ بتا دیا, انہوں نے میرے بیوی بچوں کو منگا لیا, اب میں یہاں رہتا ہوں, حج بھی میں نے کیا, اللہ کا گھر بھی دیکھا, گاڑی بھی میرے پاس ہے, جب چاہتا ہوں حرم میں آ کے نماز پڑھتا ہوں اور اللہ نے مجھے یہاں پر ہر نعمت عطا کر دی. اور جب میری مراد تھی جو لے کر میں گھر سے نکلا تھا اللہ نے میری مراد کو بھی پورا فرما دی. تو حضرت مولانا ادریس قاندھی رحمۃ اللہ علیہ یہ واقعہ سنا کر کہتے تھے کاش لاہور کے ایک گوالے کے دل میں اللہ کا گھر دیکھنے کی جو تمنا تھی وہ تمنا ہمارے دل میں بھی آ جاتی. پھر اللہ راستے کھول دیتے ہیں. ہمارے اکابر سالوں دعائیں مانگتے تھے سالوں, اور ایسا بھی ہوتا تھا کہ جب آنے لگتے تھے تو گھر کے برتن بھی بیچنے پڑتے تھے, زیور بیچنے پڑتے تھے, پھر جا کے کہیں خرچہ پورا ہوتا تھا اور پھر جا کر یہاں پہنچتے تھے. ہم پر اللہ رب العزت کا کتنا بڑا کرم ہوا, اللہ نے اپنی رحمت سے اپنے فضل سے ہمیں یہاں آسانی کے ساتھ پہنچا دیا. آج جو یہ کہہ رہے ہیں نا کہ اس کا تعلق اعمال سے ہے, اس کا تعلق مال سے نہیں ہے. اس لیے کہ مال کے زور پر اگر کوئی کہے کہ میں حج کروں گا عمرے کروں گا تو پھر دنیا کے مالدار لوگ سب سے زیادہ حج اور عمرے کرنے والے ہوتے ہیں, مگر ایسا نہیں ہے. چنانچہ ہم نے اپنی زندگی میں ایک واقعہ دیکھا, اللہ اکبر, آج بھی سوچتے ہیں کانپتے ہیں. کیا کہ امریکہ سے ایک جوڑا چلا, لکھا پڑھا حج کرنے کی نیت سے, اور جو مرض ہے نا آج وی آئی پی حج, وہ وی آئی پی حج ان کے ذہن میں بھی یہی تھا وی آئی پی حج کرنے. ان کو اپنے پیسوں کا بڑا مان تھا, بڑا ناز تھا. چلے آ بھی گئے, اسی گروپ میں تھے جس گروپ میں ہم نے حج کرنا تھا. ہم نے دیکھا کہ ان کی طبیعتیں ایسی تھیں, ہر چیز پہ اعتراض, یہ چیز اچھی نہیں, یہ بھی اچھی نہیں, یہ بھی اچھی نہیں, یہ بھی اچھی نہیں. وہ جو چیز دیکھتے اسی پہ تنقید کرنے بیٹھ جاتے دونوں میاں بیوی. لگتا ایسے تھا کہ جیسے کوئی خدا پہ معاذ اللہ احسان چڑھانے آ گئے. اب کیا ہوا کہ جیسے ذوالحجہ کے ایام شروع ہوئے, 5-6 ذوالحجہ کا کوئی واقعہ ہوگا کہ اس کے خاوند کی طبیعت ذرا خراب ہوئی, ہسپتال پہنچا دیا گیا. ہاسپٹل والوں نے اس کو بتایا کہ بھئی یہ مائلڈ ہارٹ اٹیک تھا, دل کا دورہ پڑا. انہوں نے اس کو ایکسٹینسو کیئر یونٹ میں رکھا. حتیٰ کہ وہ دن آ گیا جب عرفات جانا تھا, تو یہاں کا ایک دستور ہے کہ جو لوگ حج کی نیت سے آئے ہوئے ہوں ہسپتال کا عملہ ان کو اپنی ذمہ داری پہ ایمبولنس کے اندر لے کر جاتے ہیں اور وقوف عرفات کروا کر پھر واپس لاتے ہیں, اور ان کے ساتھ ڈاکٹر, میڈیکل ٹریٹمنٹ ساری ساتھ ہوتی ہے. یوں سمجھیں کہ ایک چھوٹا سا ہاسپٹل موو کرتا ہے ان کے لیے تاکہ ان کا حج ہو جائے. تو انہوں نے اس کو کہا بھی یہ فارم بھر دو تاکہ ہم آپ کی حج کا انتظام کر دیں. خامن صاحب کہنے لگے کہ نہیں مجھے یہ فارم نہیں بھرنا. کیوں نہیں بھرنا جی؟ میں چلا تھا وہاں سے حج کرنے, خدا کا گھر دیکھنے, اللہ میاں نے مجھے کیوں ہارٹ اٹیک کیا؟ سوچ دیکھیے کہ میں تو اس کا گھر دیکھنے آیا تھا, پھر اس نے کیوں مجھے دل کا دورہ دیا؟ لہذا مجھے اب عرفات نہیں جانا. ڈاکٹر منتیں کر رہے ہیں کہ سائن کر دیں ہم آپ کو وقوف عرفات کروائیں گے. انہوں نے کہا نہیں. جب اس نے نہیں کی تو ڈاکٹروں نے اس کی بیوی سے کہا کہ آپ تو خیمے میں ہیں, جو معلم ہے اس کی عمارت میں, ایئر کنڈیشن کمرے میں, آپ سائن کر دیں تاکہ آپ کو ہم وقوف عرفات کروا کر واپس لائیں. بیوی نے کہا نہیں, مجھے بھی عرفات نہیں جانا. چنانچہ وقوف عرفات سارے لوگ کر کے آ گئے, نہ اس بیوی نے کیا نہ اس خامن نے کیا, اور حج کیے بغیر بالآخر وہ یہاں سے واپس خالی چلے گئے. حسرت ہے اس مسافر مضطر کے حال پر, حسرت ہے اس مسافر مضطر کے حال پر جو تھک کے رہ گیا ہو منزل کے سامنے. منزل بھی سامنے ہے اور توفیق چھن گئی. اپنی آنکھوں سے دیکھا ہم نے, جو مال کے ناز پر آتے ہیں اللہ قریب لا کے ان کو محروم واپس لوٹا دیتے ہیں. اس لیے اس چیز کا تعلق اعمال کے ساتھ ہے, طلب کے ساتھ ہے. جتنی طلب ہوگی اتنا اللہ راستے کھولیں گے, ایک دفعہ نہیں بار بار کے لیے راستے کھولیں گے. آپ اچھے انداز سے عمرہ کریں, اچھے انداز سے یہاں وقت گزاریں, اللہ آپ کے لیے بار بار کے راستے کھول دیں گے. اکثر لوگ یہ سوال کرتے ہیں کہ جی کیسے طریقہ ہے بار بار حج عمرہ کرنے کا. چھوٹی سی مثال, اسکول کا اگر ہیڈ ماسٹر ہے نا, اور اس نے کرکٹ کی ٹیم کے پلیئرز کے نام لکھنے ہیں, تو جو اچھا کھیلنے والا ہوگا نا, اس کے لیے اس کو کسی سے مشورہ کرنے کی ضرورت نہیں ہوتی, اس کا نام وہ پہلے ہی لکھ لیتا ہے. مشورے کی بات وہاں آتی ہے جہاں اتنے اچھے پلیئر نہیں ہوتے, یار اس کو رکھیں یا نہ رکھیں. جو اچھا کھیلنے والا, سکور بنانے والا, باؤلنگ کروانے والا ہوتا ہے, پہلے ہی اس کا نام لکھ دیتا ہے, یار انہوں نے تو آنا ہی ہے, یہ تو ہے ہی صحیح. ایگزیکٹ یہی مثال ہے کہ جو آ کر حرم میں اپنی نگاہ کی حفاظت کرتا ہے, اللہ کی یاد کے ساتھ وقت گزارتا ہے, آداب حرم کا خیال رکھتا ہے, عبادت یکسوئی کے ساتھ کرتا ہے, اپنے اللہ کے سامنے سر نیاز جھکا دیتا ہے, پھر اللہ تعالی آئندہ سال کے حجوں اور عمروں میں اس کا نام پہلے ہی لکھوا دیتا ہے. تو ہم یہاں پر طلب کے ساتھ اپنا وقت گزارے. آنے والے کس کس طلب کے ساتھ یہاں آئے, اللہ اکبر, پڑھتے ہیں باتیں حیران ہو جاتے ہیں. چنانچہ کہتے ہیں کہ ابراہیم ادم رحمت اللہ علیہ نے ارادہ کیا بلخ سے عمرے پر آنے کا, حاضری دینے کا. چنانچہ جب وہ سفر پر نکلے تو عجیب بات ہے, ایک قدم اٹھاتے اور مصلی بچھا کر دو رکعت نفل پڑھتے ہیں, پھر اگلے قدم پر مصلی بچھا کے پھر دو رکعت نفل پڑھتے ہیں, ہر ہر قدم پر دو دو رکعت نفل پڑھتے پڑھتے 2.5 سال کے عرصے میں وہ یہاں بیت اللہ پہنچے. 2.5 سال مقام ابراہیم پہ آ کر طواف کے بعد دو رکعت نفل پڑھے اور دعا مانگی, اللہ لوگ تو پاؤں سے چل کے تیرے گھر کی طرف آتے ہیں, میں تو پلکوں کے بل چل کے تیرے گھر کی طرف آیا. क्या अल्लाह की मोहब्बत होगी उनके दिलों में जो पलकों के बल चल के अल्लाह के घर तक पहुंचे। वाकई जिसने हर कदम पे सजदे किए होंगे वो तो पलकों के बल चल के आया। अल्लाह अकबर कबीरा। कहते हैं कि ये अपने उम्रे से फारे हुए तो इन्होंने क्या देखा कि एक बूढ़ी औरत है और वो हरम में आई और उसके ऊपर तजल्लियात के साथिया कबरूत नूर की बारिश उसके ऊपर हो रही है। जैसे तजल्लियात बैतुल्ला पर थी हूबहू वही तजल्लियात उसके दिल पर वारे। पूछा कौन? बताया गया राबिया। तो इब्राहिम अदम हैरान हुए और जाकर कहने लगे कि मैं तो हर हर कदम पर दो दो रकत पढ़कर यहां पहुंचा और मुझे भी ये मकाम न मिला कि ये तजल्लियात मेरे ऊपर आती जो तुझ पर उतरी। आखिर तू कौन सा अमल करके आया? तो राबिया ने दो हरफों में बात समेट दी। उसने कहा इब्राहिम तू यहां सरे नियाज लेकर आया है, मैं यहां दिले नियाज लेकर आई हूं। तू झुकने वाला सर लेकर आया है, मैं झुकने वाला दिल लेकर आई हूं। अल्लाह जितनी आजजी के साथ कोई आया इस बारगाह में उसका उतना ही ज्यादा इस्तकबाल होता है। बंदे को बंदगी सजती है, झुके अल्लाह के सामने जितना झुका सके। तो देखो आने वालों ने तो यहां तक सफर किए। मालिक इब्न दिनार का वाकया तो आप सुन ही चुके हैं। फरमाते हैं कि गर्मी का मौसम, दोपहर का वक्त, चिलचिलाती धूप, इतनी सख्त गर्मी थी कि परिंदे भी दरख्तों के पत्तों में छुपकर बैठ गए और चौपाए भी बैठ गए, इंसान भी अंदर साय में बैठ गए। बाहर किसी चीज का नाम निशान नजर नहीं आता था। कहते हैं किसी जरूरी काम के लिए मुझे बाहर निकलना पड़ा। मैं गली में गया लेकिन सूरज जैसे आग बरसा रहा हो। मैं गली में से गुजर रहा था, मैंने एक नौजवान को देखा जो दोनों टांगों से माजूर, वो ऐसे घिसटता घिसटता आगे आ रहा है। मैंने करीब से उसको देखा, पसीने में उसके कपड़े भीग के गीले हो चुके थे और सूरज की धूप की शिद्दत की वजह से उसका चेहरा सुर्ख हो चुका था, जैसे धूप ने उसके खाल को जला के रख दिया हो। और वो आगे आगे बढ़ रहा है। मैंने उससे पूछा कि नौजवान तू कहां जा रहा है? उसने कहा मैं हज पे जा रहा हूं। मैंने कहा भाई मेरे घर है, थोड़ी देर के लिए ठहर जा, जब दोपहर की धूप खत्म हो जाएगी तो तू फिर आगे चले जाना। उसने कहा मालिक इब्न दिनार तू तो पांव के जरिए आराम से चलता है, सफर तय हो जाता है, मैं तो एक एक इंच घिसट घिसट के आगे बढ़ता हूं, मुझे वक्त ज्यादा लगता है। मुझे इस बात का डर है कि अगर मैंने रास्ते में रुकना शुरू किया तो ऐसा ना हो कि उधर अय्याम हज शुरू हो जाएं और इधर मेरा सफर ही कहीं खत्म ना हो। इस डर की वजह से मैं रुकता नहीं, मैं जाऊंगा। कहते हैं मैंने उसे मशवरा दिया कि नौजवान मैं तेरे लिए कोई सवारी का बंदोबस्त कर देता हूं, सवारी पे सवार होके जल्दी चले जाना। कहने लगे जैसे मैंने ये कहा उस नौजवान ने गुस्से की निगाहों से मेरी तरफ देखा और कहने लगा कि मालिक इब्न दिनार मैं तुझे बड़ा कलमन समझता था, ये क्या तुमने बात की? ये बताओ कि अगर कोई गुलाम अपने आका को नाराज कर बैठे और फिर वो इरादा करे कि मैं अपने मालिक को जाकर मनाऊं, तो बताओ उस गुलाम को सवारी पे जाना अच्छा लगता है या उसको घिसट घिसट के मालिक के दर पर पहुंचना अच्छा लगता है?
کہنے لگے میں نے اس نوجوان کی بات سنی, حیران ہو گیا. وہ نوجوان چلا گیا. فرماتے ہیں کہ اللہ کی شان دیکھیں کہ اسی سال اللہ نے میرے لیے بھی حج کا سفر آسان کر دیا, میں بھی حج میں شریک ہوا. جب میں نے رمی جمار کی, پہلے دن جب واپس عرفات میں لوٹتے ہیں تو اس وقت کا بڑا عمل شیطان کو کنکریاں مارنا, پھر اس کے بعد قربانی کرنا, حلق کروا کے احرام اتارنا. کہنے لگے جب کنکریاں مار کے میں فارغ ہوا تو میں نے لوگوں کو دیکھا کہ ہجوم ہے. میں نے پوچھا کیا ہے, کیا مسئلہ؟ ان کا جی بات یہ ہے کہ ایک نوجوان ہے جو دعائیں مانگ رہا ہے اور سب لوگ سن رہے ہیں اس کی دعا کو. میں نے کہا یار ذرا مجھے بھی راستہ دو نا. انہوں نے راستہ دیا. کہنے لگے میں نے دیکھا وہی نوجوان اپاہج معذور نوجوان احرام باندھا ہوا ہے اور اللہ کے سامنے دعائیں کر رہا ہے اور دعا میں یہ کہہ رہا ہے کہ اللہ تیری دی ہوئی توفیق سے میں نے تیرے گھر کا دیدار کیا, میں نے مقام عرفات پہ بھی وقوف کیا, مزدلفہ میں بھی وقوف کیا. اے اللہ اب میں نے شیطان کو کنکریاں مار کر اس سے اپنی نفرت کا اظہار بھی کر دیا, اب قربانی کا وقت ہے. یہ جو لوگ کھڑے ہیں یہ سب صاحب استعداد لوگ ہیں, یہ جائیں گے اور جا کر جانوروں کو قربان کریں گے. اور مولا تو جانتا ہے کہ میں فقیر انسان ہوں, احرام کے کپڑوں کے سوا میرے پاس کچھ نہیں. اے میرے مولا میں اس وقت اپنی جان آپ کے نام پہ قربان کرنا چاہتا ہوں, اللہ مجھ سے یہ میرا نذرانہ قبول کر لیجئے. کہتے ہیں اس نوجوان نے یہ کہہ کر کلمہ پڑھا اور اپنی جان اپنے رب کے حوالے کر گئی. ان محبتوں کے ساتھ آنے والے ان جگہوں پر آئے, آپ سوچیں کیا ہمارے دلوں میں آج وہ کیفیتیں ہیں, وہ محبتیں ہیں؟ ہم تو وقت کی قدر نہیں کر پا رہے جو کرنی چاہیے تھے. یہ ذہن میں رکھیں کہ ہم اس وقت اپنی زندگی کا انمول وقت گزار رہے ہیں, پرائم وقت گزار رہے ہیں اپنی زندگی کا. معلوم نہیں یہ وقت کس کو پھر ملے اور کس کو نہ ملے, اس وقت کی قدر کرنی چاہیے. ایک ایک لمحے کی قدر کریں, ایسا قیمتی وقت ہے. ایک لمحے کی دعا قبول ہو انسان کو ولایت بنانے کے لیے, ولی بنانے کے لیے وہ کافی ہے. ایک لمحہ انسان کو ولی بنانے کے لیے کافی ہے. ایسی جگہ پر حاضر ہے. ہمیں اپنے رب سے مانگنا چاہیے عبادت کو شوق ذوق کے ساتھ, نہایت خوشی و خضوع کے ساتھ کرنا چاہیے, اس لیے کہ ہم اپنے محبوب حقیقی کے اس گھر کی طرف آئے. اب دیکھنے میں تو یہ گھر ہے اور گھر ہی کا طواف کرتے ہیں, لیکن حقیقت میں تو محبت گھر والے کی کھینچ لائی ہے نا. مجنو نے کہا تھا اطوف علی جدار دیار لیلا, میں لیلا کی گلیوں کا طواف کرتا ہوں. اقبل ذل جدار وذل جدارا, اس دیوار کو بوسے دیتا ہوں کبھی اس دیوار کو بوسے دیتا ہوں. وما حب الدیار شغفنا قلبی, اور اس گھر کی محبت نے میرے دل کو نہیں کھینچا. ولیکن حب من سکن الدیار, جو اس گھر میں رہنے والا ہے اس کی محبت نے میرے دل کو بے خود کر دیا ہے. تو ہم جو یہاں آئے تو یہ پتھر کے گھر نے تو نہیں نہ کھینچا. اس لیے فرمایا فلیعبدوا رب ھذا البیت, اس گھر کے رب کی عبادت کرو, اس رب کی عبادت کے لیے یہاں پہنچے ہیں. مقصود تو ہمارا وہ ہے. اللہ اکبر. حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں ایک مرتبہ طواف کر رہا تھا, ایک نوجوان لڑکی کو دیکھا جو طواف کر رہی تھی مگر اشعار اونچے آواز سے پڑھ رہی تھی، اور وہ اشعار ایسے عاشقانہ تھے کہ جیسے کوئی محب اپنے محبوب کی جدائی میں ترس گیا ہو، تڑپ گیا ہو اور اب ملے بغیر اسے چارہ نہ ہو۔ کہنے لگا وہ جوان العمر لڑکی تھی اور ایسے الفاظ اس کی زبان سے سن کر مجھے محسوس ہوا کہ اس کو اونچا تو نہیں پڑھنا چاہیے، تو میں نے اس لڑکی کو ٹوکا۔ میں نے کہا تو جوان العمر لڑکی ہے اور ایسے عاشقانہ اشعار، ایسے بہت ہی محبت بھرے الفاظ اس طرح اونچی آواز سے پڑھنا تمہارے لیے زیب نہیں دیتا، مناسب نہیں۔ کہنے لگا جب میں نے اس سے یہ بات کہی تو اس نے مجھ سے ایک کاؤنٹر کوسچن کیا، کہنے لگی کہ حسن یہ بتاؤ اس گھر کا طواف کر رہے ہو یا گھر والے کی تجلیات کا طواف کر رہے ہو؟ اس نے کوسچن پوچھا، گھر کا طواف کر رہے ہو یا گھر والے کی تجلیات کا طواف کر رہے ہو؟ میں نے اسے کہہ دیا میں تو اس گھر کا طواف کر رہا ہوں۔ کہنے لگے جب میں نے یہ کہا تو وہ مسکرائی اور کہنے لگی حسن جن کے دل پتھر ہوتے ہیں وہ پتھر کے گھر کا طواف کرتے ہیں، اور جن کے دل زندہ ہوتے ہیں وہ اس گھر کی تجلیات والے کا طواف کرتے ہیں۔ اللہ اکبر کبیرہ، آنے والے کن محبتوں کے ساتھ آئے اور انہوں نے کیسے وقت گزارا۔ یہ وہی بیت اللہ ہے، وہی تجلیات ہیں، وہی پروردگار۔ ہمیں اللہ نے زندگی میں موقع دے دیا، اس موقع کو غنیمت سمجھ کر تہجد میں ہم اللہ سے مانگیں، نمازوں کے بعد مانگیں، تلاوت کے بعد مانگیں۔ اللہ ہمارے حضرت مرشد عالم رحمۃ اللہ علیہ فرماتے تھے کہ میں نے زندگی کے ایک حج میں ایسا کیا کہ بیت اللہ کے سامنے بیٹھ کر قرآن کی تلاوت کرتا تھا، ہر آیت کو پڑھ کر، وہ آیت جیسی ہوتی اگر بشارت والی ہوتی تو اللہ سے جنت مانگتا، اگر ڈرانے والی ہوتی تو جہنم سے پناہ مانگتا۔ فرمانے لگے ہر ہر آیت پڑھ کر دعا مانگتے مانگتے بالآخر میں نے الحمد سے والناس تک قرآن مکمل کیا۔ اللہ اکبر کبیرہ، ہمارے بزرگوں نے ایسا وقت حرم میں گزارا ہے، ہم بھی کچھ کوشش کر لیں، چلیں پورا قرآن نہ پڑھیں تو قرآن پاک کی کوئی ایک سورت ہی ایسے پڑھ لیں، اس کیفیت کے ساتھ پڑھ لیں۔ اللہ رب العزت ہمیں صحیح کیفیات کے ساتھ، محبت کے ساتھ، شوق کے ساتھ بیت اللہ شریف میں اپنا وقت گزارنے کی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔ تھوڑی دیر کے لیے مراقبہ ہو جائے، آنکھوں کو بند کر لیجئے، سر کو جھکا لیجئے، دنیا اور جو کوئی دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ رب العزت کی یاد میں ڈوب جائیے۔
شکر ہے تیرا خدایا میں تو اس قابل نہ تھا، تو نے اپنے گھر بلایا میں تو اس قابل نہ تھا۔ شکر ہے تیرا خدایا میں تو اس قابل نہ تھا۔ तूने अपने घर बुलाया, मैं तो इस काबिल न था। डाल दी ठंडक मेरे सीने में तूने सा किया, डाल दी ठंडक मेरे सीने में तूने सा किया। मुल्तज़िम पे है लगाया, मैं तो इस काबिल न था। मुद्दतों की प्यास को सैराब तूने कर दिया, मुद्दतों की प्यास को सैराब तूने कर दिया। जाम जमजम का पिलाया, मैं तो इस काबिल न था। तेरी रहमत तेरी शफ़क़त से हुआ मुझको नसीब, तेरी रहमत तेरी शफ़क़त से हुआ मुझको नसीब। गुंबदे खजरा का साया, मैं तो इस काबिल न था। बारगाहे सैयदुल कौनैन में आकर नफीस, सोचता हूँ कैसे आया, मैं तो इस काबिल न था। शुक्र है तेरा खुदाया, मैं तो इस काबिल न था। तूने अपने घर बुलाया, मैं तो इस काबिल न था। لا اله الا الله محمد رسول الله دعا کر لیجئے سبحان ربی العظیم سبحان اللهم صل علی سیدنا محمد وعلى آل سیدنا محمد وبارک وسلم اے مالک ہم آپ کے عاجز مسکین بندے ہیں ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما ہمارے عیبوں کی پردپوشی فرما میرے مالک آپ نے اپنی رحمت سے ہمیں اس عظیم جگہ حاضری کی توفیق عطا فرمائی ہمیں غفلت سے محفوظ فرما بے ادبی سے محفوظ فرما اے اللہ ہمیں تکبر سے محفوظ فرما میرے مولا ہماری حاضری کو قبول فرما رب کریم ہماری حاضری کو قبول فرما مالا ہم نے دامن پھیلائے ہیں امیدوں سے بڑھ کر اس دامن کو بھرپور فرما اے اللہ ہماری نیک مرادوں کو پورا فرما اللہ آپ کو منانے کے لیے آئے ہیں اللہ ہم آپ سے معافیاں مانگنے کے لیے آئے ہیں اے رب کریم رحمت کی نظر کر دیجئے اے کریم آقا رحمت کی نظر ڈال دیجئے تیری ایک نگاہ کی بات ہے میری زندگی کا سوال ہے اے مولا مہربانی فرما دیجئے ہم آج ان مسکینوں کی حاضری قبول کر لیجئے رب کریم رحمتوں کا معاملہ فرما دیجئے اے کریم آقا دنیا دار لوگ بھی گھر آئے کا لحاظ کر لیتے ہیں میرے مولا آپ تو مالک الملک ہیں حنان ہیں منان ہیں مہربانی فرما دیجئے اللہ ہمارے دلوں کو دھو دیجئے دلوں کو منور فرما دیجئے دلوں کو اپنی تجلیات سے بھر دیجئے اپنی محبت سے دلوں کو بھر دیجئے اے اللہ کمینی دنیا کی محبت دل سے نکال دیجئے اور اپنی محبت سے دلوں کو اللہ معطر فرما دیجئے رب کریم ہمیں معصیت کی ذلت سے محفوظ فرما ہمیں طاعت کی عزت نصیب فرما اے اللہ یہ وہ جگہ ہے جہاں آپ
کے محبوب تشریف لائے. اے اللہ اس جگہ پر اپنی رحمت کے ساتھ اللہ ہمارے گناہوں کی مغفرت فرما دیجئے, رحمت کا معاملہ کر دیجئے. اے اللہ زندگی میں کبھی بھی بے سہارا نہ فرما, کبھی بھی بے آسرا نہ فرما. میرے مولا ہم ناپ تول کے قابل نہیں ہے, اللہ میں ناپ تول سے محفوظ فرما, فتنے فساد سے محفوظ فرما, آزمائشوں سے محفوظ فرما, ہمارے ساتھ عافیت کا معاملہ فرما, رب کریم رحمتوں کا معاملہ فرما. آپ کے مقبول بندوں نے یہاں آ کر جو نعمتیں مانگی وہ سب نعمتیں ہمیں بھی عطا فرما, اور جن شرور سے پناہ مانگی اللہ ہمیں بھی پناہ عطا فرما. رب کریم ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما. ربنا تقبل منا انک انت السمیع العلیم, تب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی حبیبہ سیدنا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.